जत्तिकै तेज।
अब प्रस्तुत छ पश्चिम डायरी।
नमस्कार, कृष्ण सार एफएम 94 मेगाहर्जको बिहानी प्रस्तुति पश्चिम डायरीमा लक्ष्मी गौडेल र सावित्री गिरीको हार्दिक स्वागत छ। पश्चिम नेपालका प्रमुख खबरहरूको संगालो पश्चिम डायरीको शुरूमा मुख्य खबरका शीर्षकहरू।
बाँकी खबरको साथमा
माध्यमिक शिक्षा परीक्षा आजदेखि बाँकेमा 8,780 परीक्षार्थी सहभागी हुँदै बाँकेमा गाउँका भन्दा शहरकै धेरै बाल बालिकाले विद्यालय छाड्ने गरेको तथ्याङ्क।
बाँके र बर्दियामा 5-7 गतेसम्म हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने, कञ्चनपुर पुनर्वास घटनामा पिस्तोल हराएको नेपाल प्रहरीको दावी।
मध्यपश्चिम विश्वविद्यालय सुर्खेतले मेडिकल कलेज स्थापना गर्ने, भूगोल र क्षेत्र नमिलेको भन्दै हुम्लाका स्थानीयले पुनर्संरचनाको राजपत्र जलाए।
र नेपालगंज गोल्ड कप अन्तर्गत आज रूपन्देही र संकटा बीच उपाधि भिडन्त।
अलिकति पैसा जम्मा भइराखेको थियो, नियमित र आकर्षक ब्याज पाउने ब्याङ्क खोजेको, कुन ब्याङ्कमा राखौँ राखौँ?
त्यही त, ब्याज दर फरक भइराखेको हुन्छ, धेरै ब्याज खोज्दा सामानै गुम्ने हो कि? नियमित र आकर्षक ब्याज पाउने ब्याङ्क खोजेको।
अब अल्मलिने कामै छैन नि, भरपर्दो र विश्वासिलो आकर्षक ब्याज पनि पाइने नेपालको पहिलो ब्याङ्क नेपाल ब्याङ्क लिमिटेडमा पैसा राखेर ढुक्क हुने
नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
अन्तर्राष्ट्रिय प्रविधि र डिजाइनको साथमा टिसा ज्वेल्स एन्ड डायमन्ड्स प्रस्तुत गर्दछ पारम्परिक सुनका गहनाहरू।
अब तपाईँको सहर नेपालगञ्ज 4 त्रिवेणी मोडको सञ्जीत ज्वेलर्समा पनि। सम्पर्क नम्बर 081-523-128।
पश्चिम डायरीको शुरूमा माध्यमिक शिक्षा परीक्षा सम्बन्धी प्रसंग छ। माध्यमिक शिक्षा परीक्षा आजदेखि शुरू हुँदैछ। यसअघि एसएलसी नाम दिएको परीक्षालाई संशोधन गरेर माध्यमिक शिक्षा परीक्षा एसईई बनाइएको हो। परीक्षा चैत्र 14 गतेसम्म सञ्चालन हुने जिल्ला शिक्षा कार्यालय बाँकेले हिजो पत्रकार सम्मेलन गरी जानकारी दिएको छ। माध्यमिक परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ। परीक्षा सम्पन्न गर्नका लागि बाँकेमा 31 केन्द्र राखिएको छ। सामुदायिक विद्यालयमा 24 र संस्थागत विद्यालयमा 7 केन्द्र राखिएको जिल्ला शिक्षा अधिकारी भीमबहादुर साउदले जानकारी दिनुभयो। उक्त परीक्षामा 8,780 विद्यार्थीहरू सहभागिता जनाउने भएका छन्, जसमध्ये 4,545 जना छात्रा र 4,235 जना छात्र रहेका छन्। नियमिततर्फ 7,480 जना विद्यार्थीहरू छन् भने एक्जाम ट्रेड र ग्रेड वृद्धितर्फ 1,300 र प्राविधिकतर्फ 48 जना विद्यार्थी रहेको जिल्ला शिक्षा कार्यालय बाँकेले जनाएको छ। बिहान 8 बजेबाट शुरू हुने परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन परीक्षा सञ्चालन समितिले विशेष तयारी गरेको जनाएका छन्। सुदूरपश्चिमबाट यस वर्ष 62,000 विद्यार्थी एसईई परीक्षामा सहभागिता जनाउने भएका छन्। क्षेत्रीय शिक्षा निर्देशक लालजङ चौहानले परीक्षाको सम्पूर्ण तयारी पूरा भएको बताउनु भएको छ। सुदूरपश्चिमका 9 जिल्लामा परीक्षाका लागि 205 परीक्षा केन्द्र तोकिएका छन्। कैलालीबाट सबैभन्दा बढी 19,600 जनाले परीक्षा दिँदैछन्। सबैभन्दा कम दार्चुलामा 3,700 परीक्षार्थी सहभागी हुने भएका छन्। डोटीबाट नियमिततर्फ 3,233, कञ्चनपुरबाट 11,087, अछामबाट 6,199, बाजुराबाट 3,780, बझाङबाट 5,229, बैतडीबाट 6,666 र डडेलधुराबाट 3,280 परीक्षार्थी परीक्षामा सहभागी हुँदैछन्। नागरिक पश्चिमेलीमा खबर छ।
नेपालगंज उपमहानगरपालिका स्थित लगदवाकी रेणुका खटिक 16 वर्षकी भइन्। 2 वर्ष अघि भारतको बाबा पुरुआमा बिहे गरेपछि 5 कक्षा भन्दा माथि पढ्न सकिनन्। बिहेपछि कहिले माइती र कहिले घर बस्नुपर्ने र काममा जानुपर्ने हुँदा पढ्न समस्या भएको उनको भनाई छ। उनकी 15 वर्षीय बहिनी सुधाले पनि बाल विवाहका कारण कक्षा 4 बाटै पढ़ाई छाडिन्। उपमहानगरपालिकाकै पढ्ने इन्द्रपुर स्थित कुजबदियामा कसैले पनि कक्षा 7 भन्दा माथिको शिक्षा लिन पाएका छैनन्। 16 वर्षीय पवित्रा कुजबदियाले कक्षा 5 पढ्दा पढ्दै घरायसी कामले पढ़ाई छाड्नु परेको बताइन्। अभिभावकले परम्परागत पेसा सिलौटा कुद्ने काममै बाल बालिकालाई लगाउने गरेको कुजबदिया बस्तीमा कक्षा छोड्ने समस्या धेरैमा छ। शहरी क्षेत्रका बाल बालिकामा मजदूरी गर्ने क्रम बढ्दै गएको अधिवक्ता बसन्त गौतमले बताउनुभयो। गरीबीका कारण नेपालगंज बाल बालिका मजदूरीका लागि भारत समेत पस्ने गरेको उहाँको भनाइ छ। मधेसी र मुस्लिम बाहुल्यता भएको अधिकांश क्षेत्रमा बाल विवाह हुने कारण बीचैमा पढ़ाई छाड्नेको संख्या बढ़ेको हो। यस्तै प्राथमिक तहमा भर्ना दर 96% रहे पनि मावि पुग्ने निकै कम छन्। प्राविबाट निमावि तह उक्लिने विद्यार्थीको भर्ना दर 46.1% मात्रै छ। कक्षा छाड्ने दर प्रावि तहमा 7% मात्रै हुन्छ। निमावीमा 8 र माविमा 9% विद्यालय छाड्ने गरेको शिक्षा कार्यालयको तथ्याङ्क उल्लेख छ। गरीबी र बाल विवाहका कारण कक्षा छाड्ने दर बढ़िरहेको थापाले बताउनुभयो। मावि तहमा मुस्लिम बाल बालिकाले संख्या अत्यन्त न्यून छ। पहाड़ी र थारू समुदायका बाल बालिकाको तुलनामा विद्यालय छाड्ने मधेसी र मुस्लिम धेरै भएको उहाँको जानकारी छ। जिल्लामा 261 सामुदायिक र 195 संस्थागत विद्यालय छन्। मदरसा र गुरूकुल गरेर 126 धार्मिक प्रकृतिका विद्यालय सञ्चालनमा रहेको कार्यालयले जनाएको छ। चालू शैक्षिक सत्रमा जिल्लाभर 1,30,000 भन्दा बढ़ी विद्यार्थी अध्ययनरत छन्। सिबिन नेपालको तथ्याङ्क अनुसार बाँकेमा 2,964 श्रमिक बाल बालिका छन्। आजको कान्तिपुरमा कृष्णप्रसाद गौतमले यो खबर लेख्नु भएको छ।
बाँकेमा यही चैत्र 5, 6 र 7 गते हात्तीपाइले रोग विरूद्धको औषधि खुवाइने भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले हिजो जिल्ला स्तरीय अन्तर्क्रिया कार्यक्रमको आयोजना गरी राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम 2073 बारे जानकारी गराएको हो। जिल्लामा 2 वर्षमाथिका व्यक्तिलाई हात्तीपाइले रोग विरूद्धको औषधि खुवाइने जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य प्रमुख खिम बहादुर खड्काले बताउनुभयो। 2067 सालदेखि बाँकेमा निरन्तर खुवाउन थालेको औषधि अहिले निरन्तर खुवाइरहेको र कम हुँदै गएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। 5 गते नजिकैको स्वास्थ्य चौकी विद्यालयमा हात्तीपाइले रोग विरूद्ध औषधि खुवाइने र 6 र 7 गते सर्वसाधारणको घर घरमा गई हात्तीपाइले रोग विरूद्धको औषधि खुवाउने कार्यक्रम छ। यसैबीच हात्तीपाइले रोगको उच्च जोखिममा रहेको बर्दिया जिल्लामा पनि हात्तीपाइले रोग विरूद्ध औषधि खुवाउने अभियान सञ्चालन हुने भएको छ। चैत 5 गतेदेखि 7 गतेसम्म उक्त अभियान सञ्चालन हुँदैछ। उक्त अभियानलाई सफल बनाउनका लागि 1,891 कर्मचारी खटाइने जिल्ला जनस्वास्थ्य कार्यालय बर्दियाका प्रमुख महेन्द्र ध्वज अधिकारीले बताउनुभयो।
भारतीय सुरक्षा कर्मीको गोली प्रहारबाट नेपाली भूमिमा मारिएका गोविन्द गौतमको पोस्टमार्टम र फोरेन्सिक रिपोर्ट भारत सरकारले मागिरहेकै बेला नेपाल प्रहरीले अर्को एउटा रहस्योद्घाटन गरेको छ। कञ्चनपुर पुनर्वासको आनन्द बजारमा बिहिबार भएको झडपमा नेपाल प्रहरीका असैको पिस्तोल हराएको दावी घटना भएको 7 दिनपछि नेपाल प्रहरीले गरेको छ। प्रहरीका अनुसार हराएको पिस्तोल अझै फेला परेको छैन। गत बिहिबार कञ्चनपुर पुनर्वास स्थित नेपाली भूमिमै आएर भारतीय सुरक्षाकर्मीले नेपाली नागरिक गौतमलाई गोली प्रहार गर्दा भएको हुलदंगामा प्रहरी सहायक निरीक्षक माधव भट्टको पिस्तोल हराएको प्रहरीले दावी गरेको छ। एक साता अघि भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट नेपाली नागरिक गौतमको निधन भएपछि नेपाल सरकारले उनलाई शहीद घोषणा गरेको छ भने उनको हत्या आफ्नो सुरक्षाकर्मीबाट भएकोमा भारतीय प्रधानमन्त्रीले दुःख व्यक्त गरेका छन्। प्रहरी सहायक निरीक्षक भट्टको चाइनिज पिस्तोल दोहोरो झडपको क्रममा हराएको सुदूरपश्चिम क्षेत्रका डीआईजी रविन्द्र देउचाले बताउनुभयो। पिस्तोलमा 7 राउण्ड गोली भरिएको म्यागेजिन लोडेड रहेको डीआईजी देउजाको भनाई छ। नेपाल प्रहरीको पिस्तोल हराएको दावी भन्ने शीर्षकमा आजको अन्नपूर्ण पोस्टमा शिवराज भट्टले यो खबर लेख्नु भएको छ।
पश्चिम डायरीमा वस्तु खरिद तथा सेवा लिँदा उपभोक्ताले अप्नाउनु पर्ने सजगता।
25 रुपियाँ लेखेको छ भने हामी 25 नै किन नतिर्ने, त्यसको बारेमा हामी तपाईँ चाहिँ सचेत हुनुपर्छ, जागरूक हुनुपर्छ र सामान्य गुणस्तरका कुराहरू पनि हामी यो गुणस्तरका कुराहरू पनि चाहिँ त्यसको बारेमा ध्यान दिनुपर्छ।
लगायत अन्य खबर हामीसँगै छन्। अहिलेलाई व्यापारिक विश्राम।
निशुल्क प्लास्टिक सर्जरी सम्बन्धी सूचना।
बीएनबी अस्पताल प्लास्टिक सर्जरी विभागमा जन्मदै ओठ तथा तालु फाटेकाहरूका साथै अपरेशन भइसकेका तर ओठ नाक नमिलेका गिजामा प्वाल भएकाहरूका लागि निशुल्क प्लास्टिक सर्जरी भइरहेको सबैमा सूचित गरिन्छ।
साथै बिरामी तथा एकजना कुरुवालाई आउने जाने भाडा र बस्ने खाने निशुल्क व्यवस्था गरिएकाले मौकाको फाइदा उठाउनु हुन सबैमा अनुरोध छ।
सम्पर्क बीएनबी अस्पताल प्लास्टिक सर्जरी विभाग को ललितपुर, फोन नम्बर 01-55-34-663 र 98-011-34-673।
कौशल्या मेमोरियल अस्पताल हलदारपुर बाके हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोर्नी तथा नसा रोग, एकुपंक्चर, फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदूर, रिक्सा मजदूरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जात तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हलदारपुर बाके,
फोन नम्बर 081-414-007 र 98-482-63-399।
प्रस्तुत छ विश्वविख्यात अमेरिकन ब्रान्ड इनफोकसका आकर्षक तथा भरपर्दो स्मार्टफोनहरू। इनफोकसका स्मार्टफोनहरू विश्वकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स निर्माता कम्पनी फक्सकनद्वारा निर्माण हुने भएकाले ढुक्क भई आजै खरिद गरी लेटेस्ट प्रविधिको उपयोग गर्नुहोस्। नजिकैको मोबाइल विक्रेतामा आजै सम्पर्क गर्नुहोस्। इनफोकस, कीप योर लाइफ अलवेज इन फोकस।
नेपालगञ्जका लागि आधिकारिक विक्रेता ग्लोबल ट्रेडिङ नेपालगञ्ज, सम्पर्क नम्बर 98-585-877।
वाओ, तिम्रो घरमा कस्तो राम्रो इलेक्ट्रोनिक आइटमहरू।
कान्तिपुर इलेक्ट्रोनिक्सबाट ल्याएको नि। ए, एउटा कुरा सुन न, आज मेरो बुढाले एकजना दिदीलाई भेट्नु भयो रहेछ। इलेक्ट्रोनिक सामानको लागि भौतारिनु भएको रहेछ। कहाँ जाने भनेर सोध्दै हुनुहुन्थ्यो, उहाँले घरको एड्रेस पो दिनुभएछ। कतै तिमीलाई त होइन,
मै त हो नि।
त्यसो भए कान्तिपुर इलेक्ट्रोनिक्स प्लाजा सेतुबेको चोकमा जाऊ है, त्यहाँ इलेक्ट्रोनिक सामान किन्नु परे परामर्श पनि दिइन्छ है।
हजुर, कान्तिपुर इलेक्ट्रोनिक्स प्लाजा सेतुबेको चोक, होलसेल तथा फुटकर विक्रेता, कुनै पनि ब्रान्डका इलेक्ट्रोनिक सामानहरूको थोक तथा फुटकर बजार अब एउटै ठाउँमा। स्तरीय घडी, क्यामेरा, साउन्ड रेकर्डर, स्पिकर, मोबाइल, एलईडी टिभी, फ्रिज, विदेशी ब्रान्डका साउन्ड सिस्टम, मोबाइल एसेसरिज, आइफोन 7 प्लस, ल्यापटप, साथै स्यामसुङ, सोनी, स्काईबर्थ, डिस होम डिलर र बजारमा चाहिए भन्दा सस्तो र सुपथ मूल्यमा उपलब्ध छ। झुकिन र ठगिन नपर्ने एकमात्र स्थान कान्तिपुर इलेक्ट्रोनिक्स प्लाजा सेतु बिकचोक, सम्पर्क नम्बर 081-520-615।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। पश्चिम डायरी krishnasarfm.org.np मा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर
अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
हिजो उपभोक्ता दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ। बजारमा उपभोक्ताहरू गुणस्तरहीन वस्तु तथा सेवा लिन बाध्य हुनु परेको अवस्था छ। एकातर्फ गुणस्तरहीन वस्तुको प्रयोगले उपभोक्ताको स्वास्थ्यमा असर परिरहेको छ भने अर्कोतिर उपभोक्ता आफ्नो हक अधिकारप्रति सचेत छैनन्, जसका कारण मिसावट, कालोबजारी लगायतका समस्याहरू उपभोक्ताहरूले झेल्न बाध्य छन्। उपभोक्ताहरू कसरी सचेत हुने भन्ने विषयमा प्रमोद डिजीको रिपोर्ट।
चिजलाई हेर्छौँ, सही छ कि छैन भनेर चाहिँ राम्रो लागे मात्रै हामीले किन्ने गर्छौँ। गुणस्तरीय भनेको पहिला हेर्दाखेरि त्यो स्वच्छ छ कि छैन, सफा ताजा छ कि छैन, त्यसलाई चाहिँ हामीले हेर्छौँ। त्यसपछि कुनै खाने फलफुल जस्तो चिज छ भने पहिला एक नम्बरमा हामीले खाएर टेस्ट गरेर मात्रै अनि किन्ने गर्ने गर्छौँ।
हेर्दाखेरि कोही ओइला आएको कोही त्यसै गरी अलिक थाहा हुने कुरा भयो, खासै पत्ता हुँदैन। अब व्यापारीहरूले अब हामीले महँगो लगाउने सङ्गो लगाउने त्यो हेरी हेरी हामी थाहा पाउने कुरा अगेर हेर्दाखेरि हामी यहाँबाट गाउँमा लिँदै खोल्दा कट्टो खोल्छ खोल्दाखेरि
कोहलपुर 10 रामलाल गिरी र सल्यानका चाँद सिंह कुँवर बजारमा उपभोग्य सामान खरिद गर्दा ध्यान दिनुपर्ने विषयमा बताउँदै, बजारमा दैनिक उपभोग्य सामान खरिद गर्ने उपभोक्ताले गुणस्तरहीन वस्तु हो कि होइन भनेर हेक्का राख्ने बानी सबैमा छैन। यो नै उपभोक्ता ठगिनुको प्रमुख कारण हो। बाँके सीतापुरका वीरेन्द्र विसी र बागेश्वरी गाविसका भगवती लामिछाने आफूले सामान किन्दाको अनुभव यसरी सुनाउनुहुन्छ।
यहाँ पसल धेरै छ, यसो हेर्ने अब अलिकति सडेको देखिन्छ, सडेको देखिन्छ नलिने राम्रो
राम्रोसँग हेरेर लाँदा राम्रो हुन्छ। आलुहरू अब अरूहरू इस्माइल आएर आउँछ, इस्माइल आउँदा प्रब्लम हुँदैन।
बाहिर बाहिर राम्रो देखाउँछ, भित्रभित्र नराम्रो हुन्छ, थाहा पाइन्छ। अब रुप यस्तै पच्यात्त परेको हुन्छ के त्यस्तै के दाउहरू लागेको।
एकातिर उपभोक्ता आफ्नो हक अधिकार प्रति सचेत छैनन् भने अर्कोतिर सरकारले नै विधिको शासन आफैले उल्लंघन गरेर मिसआउट, कालो बजारी लगायतलाई नियन्त्रण गर्न सकेको छैन, जसका कारण उपभोक्ताहरू निरन्तर ठगिन बाध्य भएका छन्। त्यसैले उपभोक्ताको हक अधिकार स्थापितका लागि बनाएका कानूनहरूको कार्यान्वयन हुन जरूरी रहेको उपभोक्ता हित संरक्षण मञ्चका सदस्य तथा अधिवक्ता विश्वजित तिवारी बताउनुहुन्छ।
उपभोक्ता संरक्षण ऐन नियमले दिएका कानूनी व्यवस्थाहरू के कसो छ त्यसको बारेमा जानकारी गराउनु पर्यो। आज युग चाहिँ डिजिटल वर्ल्डको कुरा गरिरहेछ भने हामी सामान्य कुराहरूमा पनि अलिकति अल्झिरहेछौँ, जसले गर्दाखेरि हामी पछाडि परेका छौँ। जस्तै सामान्य तपाईँको रियल जुस, फेन्टा, पेप्सी, शीतल पेय पदार्थहरूको तोकिएको मूल्य भन्दा बढी पनि हामी सामानहरू त्यसमा मूल्य तिरिराखेका छौँ। 25 रुपियाँ लेखेको छ भने हामी 25 नै किन नतिर्ने, त्यसको बारेमा हामी तपाईँ चाहिँ सचेत हुनुपर्छ, जागरूक हुनुपर्छ। र सामान्य गुणस्तरका कुराहरू पनि हामी यो गुणस्तरका कुराहरू पनि चाहिँ त्यसको बारेमा ध्यान दिनुपर्छ र यसलाई तत्काल न्यायको लागि हामी कहाँदेखि प्रयास गर्नुपर्छ भनेर जाग्नुपर्छ।
बजारमा दैनिक उपभोग्य वस्तुदेखि अधिकांश सामानको कृत्रिम अभावले कालोबजारी, मिसआउट, कमसल सामान, खुलेआम बिक्री वितरण भइरहेको छ। नेपालमा पैसा तिरे पनि आम नेपालीले बिजुलीको लोडसेडिङ भोग्नुपर्ने, धारामा पानी नआउने, चाहेको बेला ग्यास नपाउने, इन्धन अभाव, महँगी, कालोबजारी लगायतका समस्या भोग्नु परिरहेको छ। उपभोक्तालाई जथाभावी ठगी गर्ने व्यवसायी उपर गहन अनुगमन गरी कार्यवाही गर्नु नै आजको आवश्यकता हो। त्यस्तै हामी उपभोक्ताले पनि गुणस्तरीय सामान खरिद गर्ने बानी बसालौं। सामान किन्दा बिल बिजक लिन नभुलौं। आफू पनि अन्य वस्तु तथा सेवाको उपभोक्ता हौं भन्ने तथ्य प्रत्येक उपभोक्ता र विक्रेताले मनन गर्न जरूरी छ।
सुर्खेतमा केन्द्रीय कार्यालय रहेको मध्यपश्चिम विश्वविद्यालयको विश्वविद्यालय सभा सिनेट राजधानीमा बसेको छ। स्थानीयले जिल्लामै सिनेट बस्नुपर्ने माग गरे पनि हिजो काठमाडौँमा सम्पन्न भएको हो। सिनेटले विश्वविद्यालय मातहत मेडिकल कलेज स्थापना प्रक्रिया अघि बढ़ाउने प्रस्ताव पारित गरेको छ। कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको व्यस्तताका कारण सिनेट राजधानीमै बसेको विश्वविद्यालयले जनाएको छ। सिनेटको सुर्खेतमा मेडिकल कलेज स्थापना गर्ने र कलेज विश्वविद्यालय मातहत रहने प्रस्ताव अनुमोदन गरेको हो। ललित बहादुर बुढाले सुर्खेतबाट अन्नपूर्ण पोस्टमा यो खबर लेख्नु भएको छ।
यस वर्ष मफसलका गोल्ड कप प्रतियोगिताहरूमा सीएमजी संकटा क्लब राम्रैसँग चम्किएको छ। पछिल्ला 6 गोल्ड कपमा फाइनलमा पुगेको उसले 3 उपाधि समेत चुम्यो। त्यस्तै आज महेन्द्र रंगशालामा हुने टुबर दोस्रो नेपालगंज गोल्ड कपमा पनि हात पार्ने दाउमा संकटा क्लब विश्वस्त छ। संकटालाई चुनौती दिँदैछ प्रदेश नम्बर 5 को उम्दा क्लब अग्नि रूपन्देही 11 जसले नेपालगंज गोल्ड कपको समूह चरण र सेमी फाइनलमा विपक्षीले अग्रता लिइसकेको नतिजा उल्टाएर अगाडि यात्रा जारी राखेको थियो। रूपन्देहीले एक महिना अघि गाईघाट गोल्ड कप जितेको थियो। टोली सुरुङ्गा गोल्ड कपको फाइनल पुगेर एपीएफ क्लबसँग ट्राई बेकरमा पराजित भएको हो। विजेताले 5 लाख र उपविजेताले 2,51,000 नगद पुरस्कार पाउने आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजरा शाहीले बताउनुभयो। जनक नेपालले कान्तिपुरमा खबर लेख्नु भएको छ।
हुम्लाका स्थानीय बासिन्दाले सरकारले फागुन 27 गते प्रकाशित गरेको स्थानीय निकाय पुनर्संरचना सम्बन्धी सूचना जलाएका छन्। स्थानीय निकाय पुनर्संरचना आयोगको निर्देशना अनुसार स्थानीय प्राविधिक समितिले सर्वपक्षीय रूपमा 7 गाउँपालिका र 45 वडा तय गरेको भए पनि सरकारले प्रकाशित गरेको राजपत्रको सूचना मा भूगोल र क्षेत्र नमिलाएपछि आफूहरूले बाध्य भएर राजपत्रको सूचना जलाउनु परेको ठेहे 4 का परिमल भण्डारीले बताउनुभयो। नवराज महतराले अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ।
एमाले नेता झलनाथ खनालले आफ्नो पार्टीले अहिलेको संविधान संशोधन हुन नदिने बताउनु भएको छ। मधेसी मोर्चाले संविधान संशोधनका लागि उठाएका संघीयता र नागरिकता लगायत 4 विषय राष्ट्रहित विपरीत भएकाले संशोधन हुन नदिने उहाँले बताउनुभयो। हिजो कैलालीको टीकापुरमा पार्टीको मेची महाकाली अभियान अन्तर्गत आयोजित सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहनुभएका नेता खनालले भन्नुभयो, संविधान संशोधन हुन एमाले संशोधन हुन दिन्न। उहाँले भारतको निर्देशनमा मधेसी नेताहरूले संविधान संशोधनको कुरा ल्याएको आरोप लगाउनुभयो। गणेश चौधरीले कान्तिपुरमा खबर लेख्नु भएको छ। पश्चिम डायरीमा स्थानीय पुनर्संरचनासँगै बदलिएको ठेगानाबारे नागरिक धारणा
वडा त छ थियो पहिला चाहिँ यो पहिला तीन थियो त्यसपछि नगरमा आयो 27 भइगो पुनः संरचना अनुसार 21 भइ मैले चाहिँ के बुझेको छु
लगायतका सामग्री हामीसँगै छन् अहिलेलाई फेरि व्यापारिक विश्राम
सम्पूर्ण घरायसी भाडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्
ए हामीलाई होइन नेपाल स्टोरलाई सम्झनुहोस्
नेपाल स्टोर धम्बोजी नेपालगञ्ज
हजुर अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खोलिसकेको छ जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ यति मात्र होइन म्याक्सवेलमा लेजर ब्रोसर क्यालेन्डर चेकबुक पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्राली धम्बोजी गुल्मा पछाडि फोन नम्बर 081-528-011-528-012
वाओ बर्गर र पिज्जा
त्यही भएर त तिमीलाई यहाँ ल्याएको दुईवटा पिज्जा खाँदा एउटा पिज्जा फ्री त्यो पनि मूल्य रु 160 मा मात्र
हेलो तिमीहरू कहाँ हो नास्ता खान जानु भनेको होइन
ए त्यसो भए तिमी बस पार्कमा रहेको चाइनिज फास्ट फुड एन्ड कटेजमा आइहाल न
माछाका विभिन्न परिकार लोकल कुखुराको लेग पिस ललिपप खसीको मोमो सेकुवा कलेजो भुटुवा आदि नास्ता र अर्डर अनुसार खाना तथा नास्ताको राम्रो व्यवस्था छ
साथै कुक र वेटरको आवश्यकता परेकोले इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क राख्नुहोला
सम्पर्क चाइनिज फास्ट फुड एन्ड कटेज प्रोप्राइटर मिलन रागी सम्पर्क नम्बर 98145551221 स्थान नेपालगञ्ज बस पार्क रोड सल्ली बजार जाने गाडी लाग्ने ठाउँ
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
दैनिक नेपालगञ्ज नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका नेपालगञ्जको अर्को परिचय दैनिक नेपालगञ्ज
कृष्णसार एफएम 94 मेगाहर्जको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ अब बाँकी खबर सरकारले स्थानीय तहको पुनर्संरचना गरेको छ पुनर्संरचनापछि नागरिकहरूको बसोबासको ठेगाना समेत फेरिएको छ स्थानीय तहको पुनर्संरचना भयो तपाईँ कुन वडा तथा गाउँपालिकामा पर्नुभयो भन्ने कुरा थाहा पाउनुभयो कि भएन भन्ने बारे सुनौ शम्भू प्रसाद थारूले संकलन गर्नुभएको नागरिक आवाज
मेरो परिचय रोसिका गार्की दुईटा तिनटा गाविस मिलाएर एउटै बनाएको छ त्यति बुझ्छु अरू कि
नमस्ते मेरो नाम विष्णु थापा अहिलेसम्म त अब है वडा चेन्ज हुने भनेको त छ तर अहिलेसम्म कोलपुरमा मिलाउने भनेको छ अहिलेसम्म चेन्ज त भएको छैन अहिलेसम्म चाहिँ त्यही शमशेरगञ्ज साथ नै छ है जस्तै कि हजुर गाउँघरमा अधिकार दिएको छ गाविस गाविसदेखि विभिन्न प्रकारका कार्यक्रमहरू आइरहन्छन् अनि महिला हिंसा घरेलु हिंसा यस्तै यस्तै कार्यक्रमहरू गाउँघरमा पनि आउनु लाग्छन् त्यही हो
मेरो नाम रामफेरन पाठक हो वडा त छ पहिला चाहिँ यो पहिला तीन थियो त्यसपछि नगरमा आयो 27 भइगयो पुनः संरचना अनुसार 21 भयो मैले चाहिँ के बुझेको छु
म लालबहादुर खत्री सुन्नमा चाहिँ आएको छ सला होइन हामीले टिभी अथवा रेडियो मार्फतमा चाहिँ हामीले यो यस्तो यस्तो भयो भन्ने कुरा चाहिँ हेरेको छौँ त्यति हामी क्लियरली बुझ्न सकेका छैनौँ सर सायद बुझाउनु पर्ने हाम्रो नेपाल गभर्मेन्टले हो के कसरी जनताको घर दैलोमा गएर सरकारले हामीलाई बुझाइदिए अलि राम्रो हुने थियो भन्ने लाग्छ सर
मेरो नाम चन्द्र प्रसाद जयसी हो अब अहिलेसम्मको त्यो वार्ड हाम्रो थाहा छ नौ थियो अहिलेलाई अब कति के हो नयाँ संरचनाको बारेमा कहाँ कहाँ कति कति वडा भयो भन्ने कुरो थाहा छैन आएर नयाँ ढङ्गबाट निर्माण गर्ने भन्ने नै होला जस्तो लाग्छ मलाई
दोर्न ओली यस्तो छ पहिला खासुसँग गाविसमा 9 वडाहरू थियो मेरो वडा कति भने म आफैमा क्लियर थिएँ सबै जनताहरू क्लियर थिए अहिले 6 गाविस मिलाएर गाउँपालिका बनाएको छ म स्वयं शिक्षक भएर पनि राप्ती सुनार गाविसको नामाकरण भएको छ गाउँपालिकाको तथापि म एउटा शिक्षक जस्तो मान्छेले कतिवटा हो के हो म आफैमा अनभिज्ञ छु अरू सर्वसाधारण झन् के थाहा होला र तर पनि वडाहरू विभाजन भइरहँदा त्यहाँको काम वडामै सम्पन्न हुने हुँदा त्यो शास्ति भोग्नु पर्दैन कि भन्ने आशंका नै छ क्लियर हुन सकेको अवस्था छैन
मेरो नाम कृष्ण सुवेदी उपमहानगरपालिका नेपालगञ्जको 7 वडालाई 6 बनाइएछ घटाउँदैछ भन्ने चाहिँ सुनेछु सबै काम हाम्रो यहीँ नेपालगञ्जबाट हुन्छ भने धेरै सजिलो हुन्छ र धेरै वर्ष भयो स्थानीय निकायको चुनाव पनि हुन सकेको छैन
बाफीकोट गाउँपालिकाका दुई पूर्णा गाउँका खिमबहादुर विक राम्रो मौरी पालक कृषक हुनुहुन्छ। हरेक वर्ष एक क्विन्टल भन्दा बढ़ी मह उत्पादन गर्ने उहाँको ढक तराजु चाहिँ परम्परागत नै छ। उहाँले मह किलोमा होइन बिसौली र धारीमा तौलने गर्नुभएको छ। रूकुम उद्योग वाणिज्य संघका सदस्य धन बहादुर खडाले बजार बाहेक सबैतिर अहिले पनि परम्परागत तौल र नापमै चलेको बताउनुभयो। सबैको विश्वास पुरानै साधनमा छ, सबै विश्वासमै चलेका छन् उहाँले भन्नुभयो। तर ती साधनबाट नापो लिएका वस्तु तौलेर नापे जति छ कि छैन भन्ने ग्यारेन्टी चाहिँ छैन। यस्तै यो खबर रुकुमको रहेको छ। आजको कान्तिपुरमा खबर छ,
रेडियो प्राविधिकका रूपमा ख्याति कमाएका युवा संचारकर्मी दिपेन्द्र शाहको अल्पायुमै हिजो निधन भएको छ। नेपालगंज एफएममा कार्यरत उहाँको हिजो अपराह्न नेपालगंज मेडिकल कलेज नेपालगंज शिक्षण अस्पतालमा निधन भएको हो। दैनिक नेपालगंजमा खबर छ।
पर्यटकीय क्षेत्र कैलालीको चिसापानी यौन बजारका रूपमा चिनिन थालेको छ। यहाँका केही होटलमा खुलेआम यौन धन्दा हुने गरेको चर्चा छ। स्थानीयका अनुसार यौन कार्यका लागि काठमाडौँ, बुटवल, दाङ, नेपालगंज, सुर्खेत लगायतका ठाउँबाट महिला आउने गरेका छन्। आजको नागरिक दैनिकमा यो खबर छ।
भन्सार छरी गरी अवैध रूपमा नेपाल ल्याएको सामग्री हिजो बाँके प्रहरीले घरबाटै बरामद गरेको छ। नेपालगंज वडा नम्बर दुई घरबारी टोली स्थित समसाल्द अली मियाको घरबाट प्रहरीले 130,000 बरामदको सामग्री बरामद गरेको हो। यसैबीच बाँके प्रहरीले बाँकेको राधापुर गाविसबाट हिजो एकजनालाई अवैध बन्दुकसहित पक्राउ गरेको छ। दिउँसोको समयमा राधापुर वडा नम्बर छ स्थित रापुरे डाँडामा अवैध भरुवा बन्दुकसहित घुम्दै गरेका स्थानीय 40 वर्षीय हेमबहादुर पुनलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको हो। दैनिक नेपालगंजमा खबर छ। पश्चिम डायरीमा अब नागरिक मतमा हामीले लगातार स्थानीय निर्वाचनको सन्दर्भ उठाइरहेका छौं। अब आउने स्थानीय तहमा जनप्रतिनिधिप्रति तपाईँका अपेक्षा के छन् भन्ने विषयमा नेपालगंजका इता शर्माको विचार।
अब अहिलेको स्थिति भनेको 19-20 वर्ष भइसक्यो स्थानीय तहको निर्वाचन नभएको अवस्था हो। स्थानीय तहमा कर्मचारीले अहिले गाविस नगरहरू चलाइराखेको अवस्था छ। त्यस कारणले गर्दा अहिले चाहिँ जनप्रतिनिधिको अनि अति आवश्यक हुन्छ विकासको निमित्त पनि। त्यसले गर्दाखेरि अहिले चाहिँ गाउँ अहिले अब वडाहरू पनि अलिकति मर्ज भइसकेको अवस्था छ। अहिले महानगरपालिका हुँदा वडाहरू पनि अलिक ठुलो भएको छ। त्यसले गर्दा त्यो ठाउँमा प्रतिनिधि ल्याउने बेलामा जनप्रतिनिधिहरू कस्तो हुनु पर्यो भने जनतासँग प्रत्यक्ष रिजेको भिजेको जनप्रतिनिधि ल्याउँदाखेरिमा उम्मेदवार दिँदाखेरि उहाँहरूलाई राम्रो पनि हुन्छ र काम गर्ने बेलामा सामाजिक क्षेत्रमा लगाएर अलिकति निष्पक्ष भावनाले काम गर्ने प्रतिनिधि चुनिदिनु भयो र पार्टीले पनि त्यस्तो तहको मान्छेहरू पठाइदियो भनेदेखि अलिकति काम गर्न सहज हुन्छ र विकासका कुराहरू पनि जनतालाई चाहिँ प्रत्यक्ष आभास होस् कि यो प्रतिनिधिले मेरो हाम्रो लागि यसरी गर्छ भनेर जनप्रतिनिधि भएर एउटा जनता हामीसँग काम गर्न आउँदाखेरिमा यस्तो नेता बन्दिएर आओस् यस्तो मतलब गाउँपालिका अध्यक्ष न उपमहानगरपालिका मेयर उपमेयरहरू त्यस्तो खालको राम्रो भन्दा मुख राम्रो व्यवहार राम्रो होइन कि काम गर्दाखेरि कामकाजी हुनु पर्यो र नीति स्वार्थ भन्दा सामाजिक स्वार्थमा लागेका व्यक्ति ल्याइदिनु भयो भने त्यसको लागि राम्रो हुनेछ, हामीलाई पनि त्यो अनुभूति हुनेछ।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। विदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
माध्यमिक शिक्षा परीक्षा आजदेखि बाँकेमा 8,780 परीक्षार्थी सहभागी हुँदै बाँकेमा गाउँका भन्दा शहरकै धेरै बाल बालिकाले विद्यालय छाड्ने गरेको तथ्याङ्क।
बाँके र बर्दियामा 5-7 गतेसम्म हात्तीपाइले रोग विरूद्धको औषधि खुवाइने। कञ्चनपुर पुनर्वास घटनामा पिस्तोल हराएको नेपाल प्रहरीको दावी।
मध्यपश्चिम विश्वविद्यालय सुर्खेतले मेडिकल कलेज स्थापना गर्ने। भूगोल र क्षेत्र नमिलेको भन्दै हुम्लाका स्थानीयले पुनर्संरचनाको राजपत्र जलाए।
र नेपालगंज गोल्डकप अन्तर्गत रूपन्देही र संकटाबीच उपाधि भिडन्त।
पश्चिम डायरी kisnasarfm.org.np मा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला पनि सुन्न सकिन्छ।
हवस् त, प्राविधिक सहयोगी गोपीसँगै लक्ष्मी र म सावित्री विदा हुन्छौ। आज चैत्र 3 गते बिहिबार मार्च 16 तारीक स्थानीय निर्वाचन आउन अब 60 दिन बाँकी। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।
यो कृष्ण सार एफएम।